الحمد لله رب العالمين، والصلاة والسلام على خاتم النبيين، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. معزز خواتین وزرات، الحمد لله، کتاب توحید و رسالت، ہم الحمد لله دوبارہ یہاں مطالعہ کر چکے ہیں، اس پر دروس ہو چکے ہیں، اور اس میں دو اہم موضوعات شامل کیے جا رہے ہیں، ایک ولایت محمدی ہے اور دوسرا ولایت احمدی ہے. یہ موضوعات بعض لحاظ سے بہت اہم ہو جاتے ہیں جس وقت اس کی بنیاد پر اگر کوئی اپنی طرف سے غلط بات پیش کرتا ہے تو اس کو سمجھانے کے لیے، یا اگر وہ سمجھنا نہ چاہتا ہو تو باقی لوگوں کو سمجھانے کے لیے، تاکہ وہ اس کی غلط بات کو نہ لے، اس کی تشریح ضروری ہو جاتی ہے. یہ علمی کام اس طرح ہی چلتے رہتے ہیں. اس دنیا میں کوئی اکیلے نہیں ہوتا، ظاہر ماحول میں رہتا ہے، اور ماحول میں مختلف قسم کی چیزوں کی ضرورتیں پڑتی رہتی ہیں، تو اس کے لیے بھی تیاری کرنی ہوتی ہے. اب ظاہر ولایت محمدی اور ولایت احمدی کے جو معارف ہیں، یہ حضرت مجدل الف ثانی رحمۃ اللہ علیہ کا معارف ہمارے نہیں ہے، ہماری پہنچ وہاں تک نہیں ہے، لیکن ہم حضرت کے معارف سے استفادہ کر سکتے ہیں اس انداز میں کہ اگر کوئی حضرت کی طرف سے کوئی غلط بات کہہ دے تو ان کو جواب دیا جا سکے، ورنہ ہمارے لیے موٹی سی بات ہے، شریعت پر عمل کرنا کافی ہے. ہم سے مطالبہ صرف شریعت پر عمل کرنے کا ہے، اس وجہ سے ہم زیادہ سے زیادہ شریعت کے علوم کو حاصل کر لیں، اور اس پر عمل کرنے کے لیے جن چیزوں کی ضرورت ہے اس میں محنت کریں، کیونکہ نفس امارہ جو ہے وہ شریعت پر عمل نہیں کرنے دیتا. تو نفس امارہ کے مطلب شر سے بچنے کے لیے ضروری ہے کہ نفس امارہ پر محنت ہو، اور وہ نفس مطمئنہ بنا دیا جائے، اور قلب کو قلب سلیم اور عقل کو عقل فہیم بنا دیا جائے. یہ ہماری محنت کی لائن ہے. باقی جو معارف کی لائن ہے وہ اللہ تعالیٰ خود ہی عطا فرماتے رہتے ہیں، جس کو جتنے معارف عطا فرما دی. ہاں جی، مثال کے طور پر دیکھیں، دنیا میں بہت ساری چیزیں پڑی ہوئی ہیں، لیکن میں راستے پہ چلتا ہوں تو مختلف چیزیں میں دیکھ لیتا ہوں. عین ممکن ہے کہ کوئی اور گزرا ہو، اس نے خیال ہی نہ کیا، اس کو نہ پتہ چلا، لیکن دوسرا گزر رہا ہے اس کو پتہ چل جائے. تو اس طرح سے لوک کا راستہ طے کرنے سے اور ابدیت ماشاءاللہ سے سرفراز ہونے کے بعد، پھر اللہ تعالیٰ مختلف قسم کی چیزیں سامنے کر لیتے ہیں جو پاس ہی ہوتی ہیں، تو ان کے بارے میں پتہ چلتا رہتا ہے اور یہ معرف ہوتے ہیں. تو یہاں پر بھی اس قسم کی بات ہے کہ حضرت نے ان کے بارے میں ماشاءاللہ جو رہنمائی فرمائی ہے، وہ رہنمائی ہمارے لیے بہت زیادہ اہم ہے، کیونکہ اگر ہم لوگ اس رہنمائی سے محروم ہو جائیں تو بہت ساری غلطیوں میں پڑ سکتے ہیں اگر ان پہ کام کرنے کا موقع آ جائے. اس میں ولایت احمدی اور ولایت محمدی اس کے بارے میں تو بات چل رہی ہے، تو آج چونکہ ولایت محمدی کے اوپر بات الحمدللہ جتنی کرنی تھی ہو چکی، اس میں ہمارا طریقہ یہ تھا کہ ولایت محمدی کے بارے میں جو مکتوبات شریف حضرت کے تھے ان کو ایک نظر دوبارہ دیکھ لیا اور اس پر بات ہوئی. اس کے بعد پھر ان کا نچوڑ ساتھیوں کے تعاون سے بنایا گیا، جن لوگوں نے مطلب الحمدللہ پہلے سے بھی اس پہ کام کیا ہوا ہے اور ان کے اصطلاحات کو جانتے اور سمجھتے ہیں. تو یہ جو ہے نا مطلب ہے کہ ان حضرات کے تعاون سے اس کا نچوڑ تیار کیا گیا اور الحمدللہ وہ پیش بھی ہو گیا. پچھلے بدھ کو پیش کر دیا گیا تھا. تو اب انشاءاللہ جو دوسرا حصہ اس کا ہے ولایت احمدی، اس کو آج شروع کر رہے ہیں، تو اس میں بھی چند مکتوبات شریفہ سامنے ہوں گے، جن میں ایک دفتر سوم کا مکتوب نمبر 94 ہے اور دوسرا دفتر سوم کا مکتوب نمبر 96 ہے. اور بھی جو مل جائیں گے تو انشاءاللہ ان کو بھی دیکھ لیں گے. تو یہ مکتوبات شریف بہت اعلیٰ معرف کے, اونچے معرف کے, اندازہ کرے کہ ان کو عام لوگوں کے سے بات نہیں ہوئی حضرت کی. ایک حضرت کے اپنے صاحبزادے ہیں, حضرت مہدوم زادہ خواجہ محمد معصوم صلی اللہ علیہ رحمۃ اللہ علیہ, ان کی طرف صادر فرمایا تھا, جو کہ بہت بہت بڑے عارف تھے. اور دوسرا بھی ایسے ہی ایک بزرگ ہیں, وہ بھی عارف تھے, ان کے پاس یہ خط بھیجا تھا. تو ہم جو ہے نا مطلب ہے کہ ان مکتوبات شریف کو دوبارہ ایک نظر دیکھیں گے انشاءاللہ, اور پھر اس پر بات کریں گے, اور پھر انشاءاللہ اسی طرح ایک نچوڑ پیش کیا جائے گا. پچھلی دفعہ جب مکتوب نمبر 96 ہم نے بیان کیا تھا تو اس پہ بعض حضرات کو سخت بے چینی ہوئی, انہوں نے کچھ سوالات اٹھائے, تو اس کے جوابات پھر الحمدللہ دے دیے گئے, اللہ کا شکر ہے الحمدللہ, کیونکہ بہت ساری چیزوں کے اوپر پردے پڑ گئے ہیں وقت کے ساتھ. تو جب حضرت کی بات کی جاتی ہے تو بعض حضرات جو ان چیزوں کے ساتھ عادی ہوتے ہیں ان کو ذرا محسوس ہوتا ہے کہ یہ تو کوئی اور چیز ہے. تو پھر جب ان کو سمجھائے کہ یہی حضرت کی چیز ہے, مثلا اس میں محبوبیت صرف کا لفظ تھا, تو یہ ہم نے عرض کیا, ظاہر ہم نے تو پڑھا مکتوب شریف پڑھا ہے, اپنی طرف سے تو نہیں کہا. تو اس پر انہوں نے کافی مذاق اڑایا کہ دیکھو نہیں تو اتنا بھی نہیں جانتا کہ محبوبیت صرف کو صرف کہا ہے. پھر میں نے حضرت کے فارسی مکتوب شریف کو آگے کیا جس میں باقاعدہ صرف لکھا ہوا ہے زیر کے ساتھ. میں نے کہا میں نے تو حضرت کا مکتوب شریف پڑھا ہے, میں نے اپنی طرف سے تو ایجاد نہیں کیا ہے, تو حضرت کا جو مطلب ہے وہ بھی میں نے عرض کر لیا, تو ظاہر میں نے اپنی طرف سے تو نہیں کہا. پھر نے کہا ہاں مجھے غلطی لگی, اتنے سادہ انداز میں کہا جی بس مجھے غلطی لگی, اپنے لیے تو یہی کہا, میرے اوپر اتنا سخت اعتراض کیا کہ ان کو تو اس کے ساتھ مناسبت ہی نہیں ہے, ان کو تو یہ باتیں کرنی نہیں چاہیے جس نے صرف کو صرف کہہ دیا, خود اتنا سخت چوٹ لگایا, لیکن جب اس کے سامنے گئے تو کہتے ہیں وہ اصل میں بس غلطی لگ گئی. ہاں یہ تو اس وجہ سے غلطی لگ گئی. تو اصل بات یہ ہوتا ہے اللہ تعالی ہم سب کو طلب نصیب فرما دے, حق کی طلب حق, یہ بہت ضروری ہے. طلب حق جس کو ہوتا ہے نا تو وہ اس طرح راستے پڑے ہوئے کاغذ پہ بھی اگر کوئی بات لکھی ہو نا تو اس سے بھی فائدہ اٹھا لیتے ہیں. میں آپ کو خود اپنا واقعہ سناتا ہوں. میں میراث پہ کام کر رہا تھا, اس سلسلے میں ظاہر ہے دوسرے مذاہب کے جو اصول ہیں اور طریقے ہیں ان پر بھی بات ہوتی تھی. تو اب ظاہر ہے مجھے یہاں حناف کی چیزیں تو یہاں میسر تھی, لیکن مجھے دوسرے اماموں کی چیزیں تو ایسی میسر نہیں تھی, اور ظاہر کتاب میں تو وہ بھی آنی تھی. تو میں مکہ مکرمہ گیا تھا غالباً عمرے کے لیے, تو میں نے کہا ام القرا جاتا ہوں جو وہاں بہت بڑی یونیورسٹی ہے, تو وہاں ہی پر لائبریری میں اگر کچھ نظر آ جائے تو کوشش کروں گا کہ ان سے کہوں گا کہ آپ ذرا مجھے اس کا عکس دے دیا جو بھی ہے, یا کتاب ادھر مل جائے تو. اس کے لیے میں گیا تھا, تو جب میں اندر جا رہا تھا لائبریری میں تو راستے میں چونکہ اسٹوڈنٹس تھے وہاں پر, تو یہ جیسے یہاں پر لوگ اپنے نوٹس وغیرہ پر سیمسٹر سسٹم میں ہی ہوتا ہے نا, بس وہ ایک دفعہ پڑھ لیتے پھر بعد میں تو اس کے ساتھ کوئی واسطہ نہیں ہوتا تو گرا دیتے ہیں, تو اس طرح کچھ نوٹس گرے ہوئے تھے, اس میں ایک کتاب بھی پڑی ہوئی تھی ایسی. تو میں نے دیکھا تو بہت زبردست کتاب تھی میراث کے اوپر محمد علی الفوزان کی, اور ماشاءاللہ اس سے مجھے بہت فائدہ ہوا, وہ میں اپنے ساتھ اٹھا کے لایا. میں نے کہا دیکھو اللہ پاک نے مجھے زمین پہ پڑا ہوا دے دیا, ان پہ افسوس بھی ہوا کہ دیکھو نا علم کی قدر کی, یہ تو بہت ہی عجیب بات ہے, لیکن مجھے ایک لحاظ سے خوشی بھی ہوئی کہ اللہ پاک نے دیکھے نا مجھے اس آسانی کے ساتھ اتنی عظیم کتاب عطا فرمائی. تو مقصد یہ ہے کہ اب دیکھیں مجھے کس سے کیا کہ وہ کتاب کہاں پڑی ہوئی تھی, مجھے تو اپنے غرض سے غرض ہے نا. تو اسی طرح مجھے اگر کوئی بہت ہی جاہل شخص ہے، لیکن اگر اس میں ایک ایسی قیمتی بات جو اس نے کسی سے سنی ہے اور وہ بتا دے اور مجھے پتہ ہے کہ بھئی یہ تو میرا مطلب کی بات ہے، تو کیا میں اس وجہ سے اس سے رکوں گا کہ یہ دیکھو یہ تو جاہل ہے؟ مجھے اس سے کیا غرض ہے کہ جاہل ہے نا عالم ہے؟ مجھے تو اپنی بات سے غرض ہے، مجھے تو اپنے فائدے سے غرض ہے. یہ مطلب ضروری بات ہوتی ہے. علم جو ہوتا ہے نا یہ حاصل تب ہوتا ہے جب انسان واقعی اس کو سب کچھ دے دیتا ہے. علماء سے ہم نے سنا ہے، علماء کرام سے، کہ جب علم کو سب کچھ دے دو گے تو علم کا کچھ حصہ تجھے مل جائے گا. پورا علم تو مل نہیں سکتا نا، ممکن ہے، لیکن کل علم کا کچھ حصہ آپ کو مل جائے گا. تو شروع کرتے ہیں اللہ کے نام سے. اللہ تعالیٰ یہ ہم پر کولے اور اللہ تعالیٰ اس سے ہمیں فائدہ پہنچائے اور غلطیوں سے بچائے. دفتر سوم کے مکتوب نمبر 94 سے شروع کرتے ہیں. حضرت مخدوم زادہ خواجہ محمد معصوم صلی اللہ علیہ وسلم عبد الرحمت اللہ علیہ کی طرف صادر فرمایا کمال و جمال ذاتی کے دقائق کے بیان میں. کمال و جمال ذاتی، یعنی اللہ جل شانہ کمال و جلال ذاتی، سبحان اللہ، کے دقائق کے بیان میں اور اس مرتبہ مقدسہ کا بیان میں جو اس سے فوق ہے اوپر مزید، اور ان دونوں مرتبوں میں جو حضرات حبیب و خلیل اور کلیم علیہ السلام کی تعینات کیسا ہے. اندازہ ہو چکا ہوگا نا کہ کیا بات ہو رہی ہے. حبیب یعنی حبیب اللہ آپ صلی اللہ علیہ وسلم، خلیل خلیل اللہ ابراہیم علیہ السلام، کلیم اور کلیم اللہ موسیٰ علیہ السلام کے تعینات کیسا ہے، ان حقائق، اور حضرت مجدد ان میں سے کس تعین سے بیرمند ہے. یہ بہت عجیب مکتوب شریف. ذات حضرت حق سبحانہ وتعالی بذات خود جمیل ہے. ان اللہ جمیل ویحب الجمال، اور ذاتی حسن جمال اسی کے لیے ثابت ہے. ان اصل جمال جو ہے وہ تو اسی، جیسے ہم کہتے ہیں اصل تعریف تو اللہ کی ہے، الحمدللہ رب العالمین، اس طرح اصل جمال بھی اسی کا ہے، باقی اس کے جمال سے مستفاد ہیں. مطلب جتنا جتنا اللہ جل شانہ کسی کو جمال عطا فرما دے، لیکن وہ ایسا حسن و جمال نہیں ہے جس کا انکشاف و ادراک ہم کر سکے، ہمارے وہ حس ہی نہیں ہے اور وہ ہماری عقل اور تخیل میں آ سکے. اس کے باوجود اس کی بارگاہ میں ایک ایسا مقدس مرتبہ ہے کہ حسن و جمال بھی اپنی انتہائی عظمت و کبریائی کے باوجود اس مرتبہ تک نہیں پہنچ سکتے، اور اس کے حسن و جمال سے متصف نہیں ہو سکتے. اس کے باوجود اس کے بارگاہ میں ایک ایسا مقدس مرتبہ ہے، ایک اور، کہ یہ حسن و جمال بھی اپنی انتہائی عظمت و کبریائی کے باوجود اس مرتبہ تک نہیں پہنچ سکتے اور اس کے حسن جمال سے متصف نہیں ہو سکتے. تعین اول جو کہ تعین وجودی ہے، اور وہ بھی کمال و جمال ذاتی کا تعین ہے، اور ان کا ذل اول ہے، اور اس مرتبہ اقدس سے کہ جہاں کمال و جمال کی بھی کوئی گنجائش نہیں، اس تعین وجودی میں کوئی چیز موجود نہیں. تعین وجودی مطلب جو اللہ جل شانہ جیسے ہیں، مطلب آج وہاں پر کوئی کسی اور چیز کی گنجائش نہیں ہے. اس تعین وجودی میں کوئی چیز موجود نہیں کیونکہ وہ اپنے انتہائی عظمت و کبرائی کی وجہ سے کسی تعین کے ساتھ متعین نہیں ہو سکتا. اللہ جل شانہ کے ذات عالی کے بارے میں کون، اللہ اکبر، در کدام آئین در آئے دو، دیکھیے کس آئینے میں آئے ہو. ہاں اس مرتبہ اقدس کا راز اور کیفیت اس تعین اول کے دائرہ کے مرکز میں، تعین اول کے دائرہ کے مرکز میں بطور ودیت رکھا گیا ہے، اور اس بے نشان کا نشان وہاں پوشیدہ کیا گیا ہے، جیسے کہ تعین اول جو ولایت خلیلی کا منشا ہے. اصل میں ولایت عروج کے لیے ہوتا ہے استعمال، تو خلیل علیہ السلام کا جو عروج ہے اللہ کی طرف، یعنی اللہ جل شانہ کی ذات کے مشاہدے کی طرف، منشا ہے, اور وہ سر اور وہ نشا جو اس تعین کے مرکز میں رکھا ہے وہ ولایت محمدی علیہ صاحب السلام کا منشا ہے, اور وہ حسن جمال ذاتی کہ جس کا ذل تعین اول ہے, یعنی وہ حسن جمال ذاتی جس کا ذل تعین اول ہے, یعنی وہ جو تعین اول یعنی آپ صلی اللہ علیہ وسلم کی طرف آتا ہے, صباحت کے ساتھ مشابہت رکھتا ہے جو کہ عالم مجاز میں حسن رخسار اور جمال کال کے خال کی قسم سے ہے, اور وہ سر اور جو کہ مرکز میں ودیت کیا گیا ہے ملاحت سے مناسبت رکھتا ہے, جو قد کی خوبی اور رخسار کی ثبات سے ورا اور حسن چشم اور جمال خال سے بھی ورا ایک ذوقی امر ہے, جب تک ذوق عطا نہ ہو وہ سمجھ میں نہیں آ سکتا. ایک شاعر کہتا ہے, آن دارد آن نگار کے آنس ہر چیز آست, آن را طلب کنید حریفاں کی آن کجاست, محبوب ہی کے پاس سبھی کچھ ہی خود بھی ہے, لوگوں اسی کو ڈھونڈو جہاں بھی وہ مل سکے. اس بیان سے ان دونوں ولایتوں کے درمیان کا فرق معلوم کر سکتے ہیں, اگرچہ دونوں حضرت ذات تعالیٰ و تقدس کے قرب سے پیدا ہوئے ہیں لیکن ایک کا مرجع ولایت محمدی ان ذات کے کمالات ہیں اور دوسرے کا مال ولایت ابراہیمی صرف ذات تعالیٰ, اور چونکہ ملاحت صباحت سے فوکتر ہے اس لیے صباحت کے مراتب طے کرنے کے بعد ملاحت کے وصول کی صورت پیدا ہوتی ہے, اور جب تک ولایت ابراہیمی کے تمام مقامات کا وصول میسر نہ ہو جائے ولایت کی حقیقت تک جو ولایت محمدی علیہ صاحب السلام کے اعلیٰ درجہ کی بلندی ہے وصول میسر نہیں ہوتا. واللہ علم بالصواب, ایک اللہ پاک کی طرف سے ایک چیز زبان دل پہ آ رہی ہے وہ یہ ہے کہ ہم درود شریف پڑھتے ہیں درود ابراہیمی, اس میں پڑھتے اللہم صلی علی محمد و علی محمد کما صلیت علی ابراہیم و علی ابراہیم انک حمید مجید, اللہم بارک علی محمد و علی محمد کما بارکت علی ابراہیم و علی ابراہیم انک حمید مجید. شاید اسی درود پاک میں اور ایسے درود پاک جو درود ابراہیمی کی طرح ہیں اس میں کچھ اس کا انتظام ہے جس کے ذریعے سے انسان کو ولایت ابراہیمی اور ولایت محمدی کی طرف یعنی اس کے برکات کو حاصل کرنے کی صورتیں بنتی ہیں. اس لیے درود شریف انتہائی اونچی چیز ہے, اس کو جتنا بھی مطلب جان انسان پڑھتا ہے تو آگے کے مراتب ان کو نصیب ہوتے ہیں, اور اس میں جمالیت ہے, یعنی یوں سمجھ لیجئے کہ ہر شخص اس کو پڑھ سکتا ہے, مطلب یہ نہیں کہ مطلب کوئی اس کو برداشت نہ کر سکے کوئی اور. ہاں جی, جمالیت سے مراد یہ ہے کہ وہ ہر ایک اس کو پڑھ سکتا ہے, وہ اس کی وجہ سے کوئی مطلب ایسا اثر نہیں آتا کسی پر کہ جس کو برداشت نہ کر سکے خود ہی ماشاءاللہ ہے. تو درود پاک جو ہے ہم نے دیکھا ہے کہ جن حضرات کو اس چیز کے ساتھ مناسبت ہے وہ بہت آگے چلتے ہیں. یعنی یہ ہمارے سلسلے کے ایک بزرگ ہے, اس وقت مجھے نام بھول گیا, سبز جو نظر آ رہے ہیں اسی میں ہے, تو یعنی قادری سلسلے کے بزرگ ہیں, تو ان نے درود شریف پہ بڑا کام کیا تھا, تو ان کا بہت اونچا مقام کسی کو مکشوف ہوا تو پوچھا گیا کہ یہ کس طرح ہوا ہے, فرمایا درود شریف کی برکت سے, جو درود شریف پہ کام کیا تھا اس کی برکت سے. حضرت مولانا زکریا صاحب رحمۃ اللہ علیہ جو فضائل درود پاک لگائے تو ان کا مقام بھی فرمایا گیا کہ اس وقت باقی ہم اثروں سے اللہ پاک نے آگے بڑھا دیا, یعنی فضائل درود شریف کے بعد جو لکھنے کے بعد. یہ مولانا اسی نگینوی صاحب رحمۃ اللہ علیہ نے فرمایا تھا کہ وہ جو ہے نا مطلب آپ اس کو مطلب جو ہے نا تعریف فرما دے, تو یہ جو ہے نا مطلب اللہ پاک کی طرف سے بہت اونچی عنایت ہے. تو یہاں پر دیکھیں ابراہیمی, ذرا تھوڑا سا مجھے سب کے الفاظ ذرا سن لیں, اس بیان سے ان دونوں ولایتوں کے درمیان کا فرق معلوم کر سکتے ہیں, اگرچہ دونوں حضرات ذات تعالیٰ و تقدس کے قرب سے پیدا ہوئے لیکن ایک کا مرجع ولایت محمدی ذات کے کمالات ہے اور دوسرے کا مال ولایت ابراہیمی صرف ذات تعالیٰ, اور چونکہ ملاحت صباحت سے فوکتر ہے اس لیے صباحت کے مراتب طے کرنے کے بعد ملاحت کے اصول کی صورت پیدا ہوتی ہے. یعنی ابراہیم علیہ السلام کا جو ہے نا مطلب یعنی تعلق کے ذریعے سے انسان آپ صلی اللہ علیہ وسلم کے تعلق تک, اور یہ اسی ان الفاظ میں کما صلی تعالیٰ ابراہیم کما والی بات ہے, مطلب یہ کہ وہ ایک اسٹیج وہی پر ہے کہ یہاں سے لے کر وہاں تک جانا ہے, तो ये है कि और जब तक विलायत इब्राहिमी के तमाम मकामात का वसूल मैसर न हो जाए, विलायत की हकीकत तक जो विलायत मोहम्मदी अलैहिस्सलाम के आला दर्जे की बुलंदी है वसूल मैसर नहीं होता। इसी वजह से ये हो सकता है कि हज़रत खातम रसूल सल्लल्लाहु अलैहि वसल्लम हज़रत इब्राहिम अलैहिस्सलाम की मिल्लत के मुताबिक के लिए मामूर किए गए, कि मिल्लत के मुताबिक के लिए मामूर किए गए, ताकि उस मुताबिक के वसीले से उनकी विलायत की हकीकत तक पहुँच सके और वहाँ से अपनी विलायत की हकीकत तक पहुँच जाए कि जिसको मलाहत से ताबीर किया गया मुतहक्क हो जाए। और चूंकि हमारे पैगंबर सल्लल्लाहु अलैहि वसल्लम को विलायत खुल्लत के मरकज दायरे के साथ मुनासिबत है, जो कि हज़रत इजमाल ज़ात ताला के बहुत ही करीब है और उस दायरे के मुहीत से मुनासिबत कम रखता है, यानी हज़रत इसको यानी ज्योमेट्री के ज़रिए से मतलब समझा रहे हैं, क्योंकि जा रहे हैं तो ऐसी चीज़ है जो कि अल्फाज में नहीं आ सकते, लेकिन जितना इंसान तो उसमें यह है कि दायरा जो होता है वो अब मुहीत जो होता है वो इस दायरे से बराबर के फासले पर एक मतलब वो जो है ना वो पूरा होता है कि उस दायरे से बराबर के फासले पर आप जो है ना मतलब अगर पॉइंट्स को कनेक्ट कर ले तो वो दायरा बन जाता है। तो ये जो है ना मतलब गोया कि इब्राहिम अलैहिस्सलाम की जो मतलब वो है वो आप सल्लल्लाहु अलैहि वसल्लम के जो विलायत है उसके इर्द गिर्द पूरा एक दायरा बना रहे हैं, लिहाजा वो बिल्कुल देखे सेंट्रीफ्यूगल फोर्स अगर देखे और सेंट्रीपेटल, तो सेंट्रीपेटल से मुराद यही है कि इंसान मतलब वो जो है ना जो दायरे की तरफ आते हैं तो उसका रुख हमेशा उसकी तरफ होता है जिसको कहते हैं मरकज की तरफ होता है, लेकिन चूंकि उसकी वेलोसिटी होती है उस वजह से वो सीधा जा रहा होता है, मतलब ये कि सेंट्रीपेटल फोर्स की वजह से वो दायरा बन रहा होता है। तो ये मतलब इसके यानी है कि अगर कोई शख्स यानी वो इब्राहिम अलैहिस्सलाम की मिल्लत जो है ना वो यानी उसके वो जो मकामात है विलायत के उसको तय कर रहे हो तो साथ साथ वो आप सल्लल्लाहु अलैहि वसल्लम के उस पर करीब आएंगे, हमेशा रुख उस तरफ होगा। और चूंकि हमारे पैगंबर सल्लम को विलायत के मरकज दायरे के साथ मुनासिबत जो हज़रत इजमाल ज़ात ताला के बहुत ही करीब है उस दायरे के मुहीत से मुनासिबत कम रखता है, क्योंकि वो कमालात ज़ात ताला की तफसील की तरफ तवज्जो रखता है, लिहाजा जब तक उस दायरे के मुहीत के कमालात से भी मुतहक्क ना हो वो विलायत खुल्लत तमाम मुकम्मल नहीं होती। यही वजह कि सलात मंतूका मासूरा में वारद है कमा सल्ले ताला इब्राहिम, जैसे कि तूने इब्राहिम अलैहि सलाम पर दुरूद भेजा, ताकि विलायत खुल्लत के तमाम कमालात को इनको मैसर आ जाए, जैसे कि साहब विलायत को मैसर थे अला नबी अलैहि सलाम। और चूंकि विलायत मोहम्मदी का मकान तबई विलायत खलील अलैहि सलाम के दायरे का मरकजी नुकता है और उसकी सैर भी उस दायरे के मरकज के सैर पर मुनहसर है, लिहाजा लाजमी तौर पर इस मुकाम से बाहर निकलकर उस दायरे के मुहित में दाखिल होना और उसके कमालात का इक्तिसाब करना बहुत दुश्वार होता है और तभी तकाजे के खिलाफ होता है। लिहाजा आप सल्लल्लाहु अलैहि वसल्लम की उम्मत के अफराद में से कोई फ़र्द वास्ता होना चाहिए जो आप सल्लल्लाहु अलैहि वसल्लम की मुताबियत की वजह से इस मरकज़ के ऐन में हो और दूसरी राह से इस दायरे के मुहित के साथ भी मुनासिब रखता हो, ताकि उस मरतबा के कमालात हासिल कर ले, उस मरतबा की हकीकत के साथ मुतसिफ हो और उसका मतबू पैगम्बर बहुकम मन फलू अजर अजर मना मिल ब्याह, जिस किसी ने कोई एक नेक जारी की तो उसको अपना अजर भी मिलता है और उसका अजर भी जो उस पर अमल कर ले के मुताबिक उसके वसूल के ज़रिए उन कमालात के साथ भी मुतहक्किक हो जाए और विलायत खलील के तमाम मरातब भी पूरे करे। इस मुअम्मा का राज बयान करने का बयान जो इस फ़कीर पर जाहिर किया गया है यह है कि विलायत खुल्लत के मरकज़ दायरा का नुक्ता जो उसके तमाम नुक्तों में मोहब्बत के साथ इम्तियाज़ हासिल किए अगरचि बसीत है, लेकिन चूंकि मुहब्बियत और महबूबियत के एतबार का भी मुतज़म्मिन है इसलिए उसने दायरे की सूरत इख्तियार कर ली। मुहब्बियत और महबूबियत इन दोनों एक मुहब्बियत है और दो महबूबियत इसने दायरे की और इस मरकज से एक और दायरा पैदा होता है कि जिसका मुहित एतबार मुहब्बियत है जो उस महबूबियत के एतबार का मरकज़ है और विलायत मूसवी अलैहिस्सलाम का मंशा और एतबार मुहब्बियत है जो इस दायरा का मुहित है और विलायत मोहम्मदी का मंशा एतबार महबूबियत है जो इस दायरा का मरकज़ भी है। लिहाजा हकीकत मोहम्मदी का उसूल इस मुकाम में तसव्वुर करने चाहिए और हज़ार साल के बाद इस दायरा सानी के उस नुक्ते मरकज़ ने भी दायरा सानी के उस नुक्ते मरकज़ ने भी जिससे हकीकत मोहम्मदी वाबस्ता है वो सत पैदा कर ली और उसमें दो एतबार ज़ाहिर हुए और दायरे की सूरत में बाहर निकला जो महबूबियत सिर्फ का मरकज़ है वही जो इस पर बात हुई थी अभी थोड़ी देर पहले हम और इसका मुहित महबूबियत है जो मुहब्बियत के साथ मिली हुई उस दायरा का मरकज़ विलायत अहमदी का मंशा है, यानी मतलब जो दूसरा दायरा है वो विलायत अहमदी का मंशा है, उसका मुहित महबूबियत है जो मोहब्बियत के साथ मिले हुए उस दारक अमर को विलायत अहमद अहमद सल्लल्लाहु अलैहि वसल्लम का दूसरा इस्म है जो आसमान वालों में मारूफ है, जैसे कोलमा कहते हैं। यानी असल में इस बात तफसील से हुई है हज़रत के मकतूब शरीफ नंबर 287 में जो कि गरी जज्ब सलूक के बारे में था, उसमें ये चीज़ें बयान की गई हैं। जो है ना, मतलब यह है कि कैसे यानी मतलब हज़ार साल के बाद फिर क्या तब्दीलियाँ आई। हाँ जी, तो ये इस फरमाते हैं कि इस वजह से हो सकता है कि ईसा अलैहिस्सलाम जो खुद आहले समात में से हो गए हैं, आप सल्लल्लाहु अलैहि वसल्लम की तशरीफ़ आवरी के बशारत इसम अहमद के साथ दिए, इस वजह से हो सकता है कि ईसा अलैहिस्सलाम जो खुद आहले समात में आप सल्लल्लाहु अलैहि वसल्लम की तशरीफ़ आवरी की बशारत मोहब्बत के साथ दी, नीज़ इस मुबारक को ज़ात अहद जलशानों के साथ भी बहुत ज़्यादा तकर्रुब है और दूसरे इस्म मोहम्मद की नस्बत एक मंजिल हज़रत ज़ात जलशानों से नज़दीक तर है जैसे कि ज़ाहिर है, और ये इस मुबारक अहद सिर्फ एक हल्का मीम से जुदा हुआ है। यानी अहद में जो मीम है ना उससे जुदा हुआ है, जो यानी मतलब है कि अल्लाह ताला के साथ इतना क़ुरब है, जो मबदा मोहब्बत है और ज़हूर इज़हार का बायस हुआ है, उस तरह मीम जो कि अहमद में इंदराज पाए हुए हैं, वो कुरान मजीद के हरूफ मुकत्यात में से जो सूरतों के शुरू में नाजिल हुए हैं और बड़े दकीक इसरार में से हैं, और इस हरफ मुबारक मीम को आप सल्लल्लाहु अलैहि वसल्लम के साथ एक ख़ास खसूसियत से लें जो आप सल्लल्लाहु अलैहि वसल्लम की महबूबियत का बायस हुई है और इसी को सबसे ज़्यादा फोकियत दी गई है। अब हम असल बात की तरफ रुजू करते हैं। ये तो असल में उन्होंने हज़रत ने मतलब आप सल्लल्लाहु अलैहि वसल्लम की, इब्राहीम अलैहिस्सलाम की, मूसा अलैहिस्सलाम की शान बयान फरमाई है कि किस तरीके से आपस में बहम मरबूत हैं, एक तो ये बात है। दूसरा ये कि इन तीनों का ताल्लुक अल्लाह ताला के साथ क्या है, और फिर सालिक इन तीनों के साथ कैसे मतलब ताल्लुक रख सकता है। यानी गोया कि पहले इसकी मैंने वो जहनसाजी की गई है, अब इंशाअल्लाह वाले अज़ीज़ हज़रत असल बात की तरफ आएँगे। अब हम असल बात की तरफ रुजू करते हैं और कहते हैं कि इस दायरा का मुहीत जो कि महबूबियत से मुराद है और महबूबियत के साथ मिला हुआ है, तो उसका मंशा आप सल्लल्लाहु अलैहि वसल्लम की उम्मत के अफराद में से फर्द की विलायत का मंशा है, जो विलायत मोहम्मदी मरकजी के उसूल के बावजूद मुहीत दायरे से भी मुनासिबत रखता हो और वहाँ के कमालात को भी हासिल किया हो, और मालूम हो कि ये दौलत सानी उसको विलायत मूसवी से हासिल हुई है और उन पर हर दो विलायत उज़्मा के तफेल मरकज़ मुहीत के कमालात का जाम हुए, और ये कायदा कुलिया है कि हर वो कमाल जो उम्मत को मैसर होता है वो कमाल उस उम्मत के नबी को भी हासिल है। जो कोई नेक सीर सुन्नत जारी करे के मुताबिक आप सल्लल्लाहु अलैहि वसल्लम को भी इस फर्द की वजह से इस दायरे के मुहीत के कमालात मैसर हुए और विलायत खुल्लत भी आप सल्लल्लाहु अलैहि वसल्लम के हक में भी कामिल हो गई, और दुआ अल्लाहुम्मा सल्ली अला मोहम्मद कमा सल्लैत अला इब्राहिम, ए अल्लाह हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की पर भी उस तरह रहमत नाजिल फरमाई जैसे तूने इब्राहिम अलैहिस्सलाम पर रहमत फरमाई थी, हज़ार साल के बाद कबूल हुई और सवाल भी मुस्तजाब हुआ। विलायत खुल्लत की कामिल होने के बाद असल में देखे ना, ये बात बड़ी ज़रा गहरी है। कहते हैं कि जब इंसान फोत होता है तो उसके अपने अमाल का सिलसिला ख़त्म हो जाता है, ज़ाती अमाल का, लेकिन उसने जो सदका जारिया छोड़ा हो, मसलन किसी को इलम दिया हो, किसी की तरबियत की हो, और कोई मदरसा खोला हो या कोई खानकाह बनाया हो या कोई और दीन का ऐसा काम जिसका सवाब होता है वो जारी रखा हो, वो मतलब छोड़ा हो, वो जब तक जारी रहेगा तो उससे उसका मुकाम ऊंचा होता रहेगा। समझ में आ गई बात? आम लोग की बात कर रहा हूँ, ये सिर्फ पैगंबरों की बात नहीं कर, आम लोगों के साथ भी ये बात है कि जिसने कोई सदका जारिया छोड़ा होगा तो वो सदका जारिया की बरकत से मुसलसल तरक्की करते रहते हैं, अपने औलाद ये वो भी उसके उनके लिए सदका जारिया है तो उनके जरिए से भी तरक्की करते रहते हैं। तो थोड़ा सा गौर कर लें, इस वक्त आप सब के लिए सुभानअल्लाह, आप सब ने अल्हम्दुलिल्लाह कह दिया सुभानअल्लाह, इस पर आपको माशाल्लाह बश्त में एक एक दरख्त आपके लिए लगाया गया, लेकिन जितने दरख्त आप लोगों के लिए लगे वो अकेले मेरे लिए बीतने लग गए, क्योंकि मैंने आपको बर्दाश्त किया ना तो आप लोगों ने कर दिया, ठीक है ना? तो मुझ पर जिनने मेहनत की है उनको इसका नहीं मिलेगा, फिर उन्होंने उन पर जिन ने किए, फिर उन पर जिन ने किए, तो आखिर में बात कहाँ तक पहुँचेगी? सलाम तक पहुँचेगी। तो हर नेक काम जो किया जाता है उम्मत में वो उसका आपको आप सल्लल्लाहु अलैहि वसल्लम को मिलता है। जितने भी लोग काम कर रहे हैं। आप सरसम को उसका उसके लिहाज से आप सरसम का मुकाम मजीद बढ़ रहा है। अल्लाह अकबर। हमारे शेख मौलाना अशरफ साहब रहमतुल्लाह अलैह को बाकायदा आप सरसम की ज्यारत हुई थी और आप सरसम ने एक दुरूद पाक सिखाया था और फिर फरमाया जो इसमें तुम इन्नक हमीद और मजीद पढ़ते हो तो इससे मेरा उसमें इजाफा होता है। तो ये बाकायदा हजरत ने दुरूद शरीफ हमें सिखाया था। तो मकसद मेरे ये है कि ये जी अब मतलब ज़ारे जो भी इस तरह पढ़ता है तो वो उनका मुकाम तो ऊपर जा रहा है। तो यहाँ पर भी ये बात है कि वो शख्स जो काम करेगा तो ज़ारे मतलब ये है कि वो आप सल्लल्लाहु अलैहि वसल्लम का मुकाम चूँकि मुसलसल आगे बढ़ रहे हैं तो वो विलायत मुहम्मदी विलायत अहमदी में बदल गई हज़ार साल के बाद। ये बाकायदा वही जो है ना उसमें भी है और दूसरे मुक्तबात शरीफ में भी है। विलायत खुल्लत के काबिल होने के बाद आप सल्लल्लाहु अलैहि वसल्लम का कारोबार इसी सिर व इंशा के साथ है जो मरकज़ में वदियत किया हुआ है जिसको मलाहत के साथ तबीर किया गया है और उस फर्द को उम्मत की निगहबानी और पासबानी के लिए इस मुकाम से आलम में दोबारा वापस कर दिया और ख़ुद खलवत खाने गैबुल गैब में महबूब के साथ खलवत इख्तियार कर ली। जानना चाहिए कि मरकज सालिस का मुहित अगर चिताविना बल्कि मरकज़ के मुहित की नस्बत छोटा मालूम होता है लेकिन उससे ज़्यादा जामे है क्योंकि जो चीज़ भी हज़रत ज़ात जलशान से ज़्यादा करीब है वो ज़्यादा जामे होता है। तो उसका छोटा होना इंसान के छोटा होने की तरह समझ नहीं चाहिए। बावजूद छोटा होने के इल्म के तमाम असनाफ से जामे तरीन है उसी तरह एक शख्स जो इस मुहित के कमालात से मुतसिफ हो गया और मरकज़ के अजमाल से निकल कर मुहित के तफसील में आ गया तो उसकी वो बेमुनासिबती जो मुहित और तफसील के साथ रखता था वो ज़ायल हो गई और बिला तकल्लुफ एक तफसील से दूसरी तफसील में चला गया। उस तफसील को कमालात के कमालात से भी मुतसिफ हो गया। सुनो कमाल दर्जा इकदार के बावजूद चूँकि निज़ाम आलम को एक हिकमत के साथ वाबस्ता किया है इसलिए महबूबीन की तरबियत में भी असबाब के वजूद के बगैर चारा नहीं है। फिर वही बात चढ़ गई। महबूबीन के जो है ना मतलब यह है कि तरबियत में भी असबाब के वजूद के बगैर चारा नहीं है। असबाब इख्तियार करने पड़ते हैं। हाँ अल्लाह ताला उसका इंतज़ाम करते हैं ये बात सही है। महबूबीन के लिए इंतजाम अल्लाह ताला ही करते हैं तो लेकिन बहरहाल असबाब से गुजारा जाता है। हाँ जी अगरचे असबाब का वजूद महज एक बहाना है और वो रुपोश कुदरत का पर्दे से ज्यादा उसकी हैसियत नहीं है यानी अल्लाह पाक ने अपनी उस कुदरत को छुपाया होता है उसमें। ये तो अल्लाह ताला का सुनत आ गया है कि अल्लाह ताला अपनी कुदरत को असबाब में छुपा देता है। हाँ जी सुन्नत अल्लती कद खलत मिन कबल वलन तजिद सुन्नत अल्लाह तब्दीला। यही अल्लाह ताला का तरीका जो पहले चला रहा है तुम्हारे भी अल्लाह ताला के तरीके में तब्दीली नहीं पाओगे। तंबी नबी अगरचे बास कमालात को अपनी उम्मत के अफराद में से किसी फर्द के तवसुत से हासिल करता है। मतलब ये वही जो बात मैंने आज और उसके तवसुल से बाज़ मकामात पर पहुँचते हैं लेकिन उस राह से नबी के लिए कोई नक्श लाजिम नहीं आता और इस फर्द को तवसुत की वजह से नबी पर कोई फजीलत नहीं होती क्योंकि उस फर्द ने उस कमाल को उस नबी ही की मुताबियत से हासिल किया है और उसके तफेल से उस दौलत तक पहुंचा है। लिहाजा वो कमाल हकीकत में उसी नबी का कमाल है और उसी के मुताबियत का नतीजा है और हर फर्द उसके खादम होने से ज़्यादा कुछ नहीं है जो उसके ख़जानों से खर्च करके ज़ेब व ज़ीनत और वाले लिबास और मुज़ीन फर्श तैयार करके लाया जो मखदूम के हुस्न व जमाल की ज़ात के बायस हुए उसी की अज़मत की बुराई को ज़्यादा करते हैं। इस सूरत में मखदूम का क्या नक्श है और खादिम की कौन सी फजीलत है। मतलब खादिम अगर अपने मखदूम की खिदमत कर रहा है उसके मखदूम का मर्तबा ऊंचा हो रहा है तो उसमें मखदूम की नक्श का नक्श तो कोई नहीं है ना, नक्श तो कोई नहीं है। हाँ अलबत्ता उसकी एक शान बढ़ रही है और शान बढ़ने के लिए अल्लाह पाक ने सबब बनाया हुआ है जरिया बनाया हुआ है समझ में आ गई बात, उसमें कोई ऐब तो नहीं है। तो ये मतलब हजरत इससे कहना चाहते हैं। हाँ जी इस सूरत में मखदूम का क्या नक्श है और खादिम को कौन सी फजीलत। अलबत्त बराबर वाले हमसरों से इमदाद व इनायत लेना नक्श, ये बड़ी ज़रा गहरी बात फरमा रहे हैं बराबर वालों से, ये मतलब है जिनके साथ आपका उठना बैठना है वो नहीं उनसे मदद नहीं मांग रही, मतलब वो जो अपने खादिम है उनसे। यानी हमने देखे शुरफा जो होते हैं वो जो इनके मतलब कोई मेहमान वगैरह जाए तो किसको कहते हैं, उन शुरफा को कहते हैं कि ये काम करो ये काम करो, किसको कहते हैं, अपने खुदाम से कहते हैं। तो ये मतलब खुदाम की जो बात है, मतलब उसके ज़रिए से उन शरफा में उस शरीफ की कदर व मंजिलत बढ़ती है। लेकिन अगर उनसे मांगा जाए तो फिर वो मतलब यानी वो नहीं है। बराबर हम सर उससे इमदाद नक्स, लेकिन जो इमदाद आनत खुदाम और ग़ुलामों से वाकई होती है वो ऐन कमाल है। यानी वो अल्लाह मतलब गोया कि अल्लाह पाक ने उन खुदाम को उनके साथ कर लिया है और उन खुदाम के ज़रिए से अल्लाह जल्ला शान उनके खामात को बढ़ा रहे हैं। ठीक है, और जाह जलाल की इज़्ज़त का बायस कोई नाकिस बेवकूफ़ी होगा जो एक दूसरे जो एक को दूसरे के साथ खलत मत करे और नक्स के तहम में पड़ जाए। बादशाह अपने लश्कर खादिमों की मदद से मुल्क हासिल करते हैं और किलों को फतह करते हैं, और इमदाद से बादशाह अपने लश्कर खादिमों की मदद से मुल्क हासिल कर और किलों को फतह, और इमदाद से बादशाह की अजमत और हेबत के अलावा और कुछ मालूम नहीं होता, और इसके खादिम और ग़ुलामों की इज़्ज़त और शर्फ के अलावा कुछ ज़ाहिर नहीं होता। उम्मत भी अपने अंबिया अलैहिस्सलाम तस्लीमात की तरह एक तरह खादिम और ग़ुलाम है, अगर इनसे अपने बुजुर्गों की मस्कूरा बाला अंदाजे के मुताबिक कुछ इमदाद पहुँचे तो इनकी शान में नक्स ख्याल करने का कौन सा मौकाम है। ये तो ज़ाहिर है अल्लाह जल्ला शानों ने हर एक को जो साथी दिए हुए हैं उनके ज़रिए से उनका मुकाम बढ़ रहा है। सिद्दीक अकबर रज़ियल्लाहु तआला अन्हु, हज़रत उमर रज़ियल्लाहु तआला अन्हु, हज़रत उस्मान रज़ियल्लाहु अन्हु, हज़रत अली करम अल्लाह वजह। हाँ जी, तो और जो लोग ये कहते हैं कि ये बुजुर्गवार हर किस इमदाद के मोहताज नहीं हैं और कमाल के तमाम बरात बेफेल उनको हासिल है, मुकाबला शरीफ वाज मुकाबला और ज़िद है, क्योंकि मजाक बुजुर्गवार भी खुदा जल शानों के बंदे हैं और हम वक्त उसके फ्यूज़ बरकत और फजल राहत के उम्मीदवार हमेश तरक्की के ख्वाह हैं। हदीस शरीफ में वारद मस्तवा योमन फवा जिसकी दर्द में बराबर खसारे में है माबून, और आप सल्लल्लाहु अलैहि वसल्लम ने ख़ास अपनी उम्मत को फरमाया वसीला, मेरे लिए मकाम वसीला का सवाल कर लो। हाँ ठीक है, उस तरह से हा के हदीस में आया कान रसूल सल्लल्लाहु अलैहि वसल्लम फकर और महाजरीन के वसीले से फतह की दुआ मांगा करते थे। ये सब कुछ इमदाद व आनत की तरह। कोई बात समझ कुछ आ रही है नहीं, क्या ख्याल है, कुछ बात समझ में आ रही है? इसको बार बार पढ़ने की ज़रूरत है। उसकी वजह है कि हमने अल्हम्दुलिल्लाह हकीकत है ये जो दूब नंबर 287 था इसको हमने 4 दफ़ा पढ़ा था और फिर इस पर ग्रुप डिस्कशंस किए थे, उससे फिर कुछ हमने अल्हम्दुलिल्लाह कुछ चीज़ें पाई थी, फिर उस पर किताब लिखी थी। मतलब ये कोई ऐसा मकतूब नहीं है कि बस पहली दफ़ा में जो है ना, मतलब फौरी तौर पर बिलखसूस वो हजरात जो पहले से मानूस भी ना हो मकतूबात शरीफ से, तो उनके लिए तो चूँकि इस्तलाहत का मसला होता है तो इस वजह से वो फिर ज़रा खलजान में पढ़ सकते हैं इस्तलाहत की वजह से, क्योंकि इस्तलाहत जो है ये इलम के लिए सीढ़ियाँ हैं, मुफ्तदी के लिए मुंतही के लिए है लेकिन मुफ्तदी के लिए सीढ़ियाँ हैं, यानी उसके ज़रिए से इंसान इलम हासिल करता है। तो ये बात है कि माशाल्लाह अभी आ गया। हदीस शरीफ में वारद है मन इस्तवा योमा हो फवा मगून, जिसके दो दिन बराबर हो वो खसारे में, और आप सल्लल्लाहु अलैहि वसल्लम ने ख़ास अपनी उम्मत को फरमाया है सल्लु अलैहि वसीला, मेरे लिए मकाम वसीला का सवाल किया था। उस तरह से हाक हदीस है कान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यस्तफ्तह हो बिसवाली के महाजरीन, आप फकरा महाजरीन के वसीले से फतह की दुआ मांगा करते थे। क्या बात है। हाँ जी, ये सब कुछ इमदाद वानत की तलब है। वो जमात जो उम्मतियों की इमदाद वानत को उन बुज़ुर्गों के हक़ में तजवीज़ नहीं करती, उन बुज़ुर्गवारों के इनकी इमदाद का मोहताज नहीं जा, इनकी नज़र अम्बिया अलैहिस्सलाम की बुजुर्गी पर पड़ी, उनके बुलंद दर्जात की नज़र में इनके नज़र में आते, इस तरह अगर इनके बुजुर्ग नज़र इन बुज़ुर्गों के बंदा होने पर भी पड़ती उनकी हथियार ज़रूरतें जो अपने मौला जल के उनके इल्म में आ जाती तो इन उम्मतियों की इमदाद से इनकार न करते, उनके खादम और ग़ुलामों की आयन से मुनहरिफ न होते। रब्बना आतिना मिन नूरिना वाग़फिर लना इन्नका अला कुल्ली शैइन क़दीर। असल में मैं आपको क्या बताऊं, वाकईतन मारिफत यही होती है, मतलब आरिफों की पर ये मारिफतें खुलती हैं। अल्लाह पाक का एक पूरा निज़ाम जो बना हुआ है ना, थोड़ा सा गौर कर ले, साइंस जो हमारे गोया के सामने की चीज़ है ऑब्जर्वेशन और एक्सपेरिमेंट्स की बुनियाद पर है, तो इसके उकदे खुलने के लिए कितनी मेहनतों की ज़रूरत होती है। यानी इस पर मुसलसल मेहनत होती है, तजुर्बात होते हैं, मुशाहदात होते हैं और डिस्कशंस होती है, कॉन्फ्रेंसें होती है और पता नहीं क्या क्या होती हैं, और थोड़ा थोड़ा सा खुलता है यानी मतलब है कि वो चीज़ मतलब कमाल तक पता नहीं किस वक्त पहुंचती, और हर चीज़ से ऊपर कमाल मौजूद है। यानी जो आज है ज़रूरी नहीं कि कमाल अगले दिन आप देखेंगे वही है, तो नहीं था। मुझे खुद पता है ये कंप्यूटर हमारा जो था तो 20 मेगाबाइट का हमारा हार्ड डिस्क था, 20 मेगाबाइट का। तो उस वक्त हम बड़े खुश थे जी हमारे ज़बरदस्त कंप्यूटर हमारे पास मौजूद 20 मेगाबाइट का हार्ड डिस्क है। हाँ जी, तो उस वक्त वो कंप्यूटर के एक माहिर ने कहा था कि एक वक्त ऐसा आएगा कि 200 मेगाबाइट का रैम होगा, लेकिन लोग कहेंगे चूंकि उस वक्त 20 मेगाबाइट का हार्ड डिस्क था ना, तो 200 मेगाबाइट का रैम होगा और लोग कहेंगे कि वर्ड स्लो चल रहा है। अब देखो 200 मेगाबाइट की क्या हैसियत है। अब तो मेगाबाइट में यूएसबी आ रही है, गीगाबाइट में यूएसबी आ रही है, और रैम कहां तक पहुंच गया और वर्ड फिर भी स्लो है। चूंकि वर्ड भी तरक्की कर रहा है ना, तो इसका मतलब यह है कि अब देखो ये सारी चीजें, तो अब क्या अगले साल आप क्या तवक्को रख रहे हैं, किससे कम हो जाएगा और ज्यादा? तो ये चीजें आपको नजर आएंगी, भाई ये तो कुछ भी नहीं है, जैसे हमें वो चीजें कुछ भी नजर नहीं आ रही। लेकिन तो इसी तरीके से मतलब साइंस जो कि है, मतलब यानी हमारे आंखों देखी चीजें हैं, वो इस किस्म की है। तो जो मारिफत की बातें जिनका अल्लाह ताला के साथ ताल्लुक है, वो उसके उद्दे कुल्ले में क्या क्या होगा, तो ये जो असबाब की दुनिया अल्लाह पाक ने उसमें रखी है कि किस किस चीज़ से क्या होता है और कहाँ कहाँ क्या चीज़ें, और ये तमाम चीज़ें उसकी क्या हकीकत है, ये जिन पे कुलती हैं, तो जिन पे नहीं कुली वो शोर करेंगे या नहीं करेंगे? वो तो चीखेंगे ना कि क्या कह रहे हैं। हाँ ठीक है, उनको आके चीखने का, लेकिन जिनको अल्लाह पाक ने वो मारिफत दी है, वो तो इनकी परवाह नहीं करेगा ना, वो तो सिर्फ उन पे ही तरस खाएगा, जैसे हजरत का है, वो तो सिर्फ इन पे तरस खाएगा कि ठीक है जी सही है, मतलब इनको नहीं मालूम। तो ये मैं इसलिए अर्ज कर रहा हूं कि माशाल्लाह हजरत की बरकत से अल्हम्दुलिल्लाह ये चीजें खुली हैं। तो जितनी खुली हैं उनको समझने की हम कोशिश कर लें, उससे हमारे आंखें बसीरत की खुलेंगी, और उससे हमें भी अपने अपने इस्तेदाद के मुताबिक मारिफत हासिल हो, अपने अपने इस्तेदाद के मुताबिक जिस डोमेन में हम हैं उसका मतलब जो है ना, हमें मारिफत हासिल होगा। इसी वजह से हज़रत मौलाना अबुल हसन अली रिज़वी साहब रहमतुल्लाह ने फरमाया था कि मुजद्दद साहब रहमतुल्लाह अलैह के मकतूबात शरीफ में बहुत बड़ा इल्म छुपा हुआ है, लेकिन हम लोग उससे फ़ायदा नहीं उठा रहे। तो इल्म मारिफत है, हाँ जी वो इल्म मारिफत है, मतलब जो है ना वो मतलब अल्लाह जल्ला शानु ने जो जो उनके ऊपर ये चीज़ें खोली हैं, तो वो उसको बयान फरमाया है, अहल लोगों तक पहुँचा है जो लोग इसको समझ सकते थे। तो हजरत ये मकतूब शरीफ है ना, अपने बेटे को अपने लिखा है। इस तरह बाज़ बड़े खुलफा को जो आरिफीन थे खुद, उनको मतलब जो है ना वो ज़ाहिर जो खतूत लिखे तो उसके लिहाज से होंगे। तो हमारे लिए भी इसमें बहुत कुछ है, लेकिन ये बात ज़रूर है कि हर चीज़ की अपने दर्जे की मेहनत होती है। बाज़ दफ़े ऐसा होता है कि जो मेहनत आप कर रहे हैं वो मेहनत उसके लिए काफ़ी नहीं होती, लेकिन फिर अल्लाह ताला मदद फरमाते, आपको काम करते हुए देखता है कि ये उस लाइन की तरफ चल रहे तालिब है, और अपनी तरफ से जितनी कोशिश कर सकते कर ली है, तो फिर अल्लाह ताला अपनी तरफ से उसके ऊपर चीज़ें खोलते हैं जो एक मतलब यूँ कह सकते आबशार की तरह आती हैं, और उसका दिल उसको कबूल करता है, और वो चीज़ें मतलब ज़ाहिर उसके ऊपर भी खुलती जाती हैं। तो इसमें फिर अल्लाह पाक की मदद शामिल हाल होती है, जो कि इंसान खुद महसूस कर सकता है कि ये मेरा कमाल नहीं है, ये सिर्फ़ और सिर्फ अल्लाह ताला की मदद है और अल्लाह ताला की तरफ से ये चीज़ आ गई। हाँ अलबत्ता इस मेहनत की लाइन में शामिल होना, असबाब को इख्तियार करना ज़रूरी होता है। असबाब तो इख्तियार कर लेंगे ना, जैसे अभी हजरत ने फरमाया, तो असबाब तो इख्तियार करने होते हैं, लेकिन फिर असबाब से बाला जो चीज़ें होती हैं वो अल्लाह जल्ला शानु इसके अंदर डाल लेते हैं। तो लोगों को नज़र आता है वो असबाब से होता हुआ है, लेकिन हकीकतन वो असबाब से नहीं होता, بلکہ اللہ تعالیٰ کی مدد سے ہوتا ہے. یہ نظام اللہ پاک نے چلایا ہوا ہے. اللہ تعالیٰ ہمیں بھی ان بزرگوں کی برکت سے یہ معارف ہمیں نصیب فرمائے اور ان کی قدردانی بھی نصیب فرما دے اور اس کے مطابق اپنی زندگی کو ڈالنے کی بھی توفیق عطا فرما دے. جو اصل بات ہے وہ شریعت کی ہے اور اس معرفت سے شریعت پر استقامت نصیب ہوتی ہے. استقامت نصیب جس کا مطالبہ ہے. دیکھیں نا, ایک چیز ہوتی ہے آپ نے صرف سنی ہے اور ایک چیز آپ نے دیکھ لی, یعنی آپ کے دل کے آنکھوں نے دیکھ لی. تو دل کی آنکھ جب آپ کی دیکھتی ہے تو آپ کو اس پر استقامت نصیب ہوگی یا نہیں ہوگی؟ مطلب اس کے ذریعے سے آپ کو استقامت اور شریعت پر استقامت مطلوب ہے, ایک بات. دوسری بات یہ کہ جو ہر چیز کا جو اجر ہے وہ بھی معرفت کے مطابق ملتی ہے. یعنی اجر جو ہے, مطلب ہر ایک آدمی کام کرتا ہے تو اس کو جتنی معرفت حاصل ہوتی ہے اس معرفت کے مطابق اس کو اجر ملتی ہے. تو اس کے لیے بھی معرفت جب حاصل ہوتا ہے تو اس کی برکت سے وہ اجر بھی بڑھتا ہے. تو اب دیکھ لیں, یعنی ہمارا جو مطلوب ہے وہ تو اللہ تعالیٰ کو راضی کرنا ہے, اور راضی کرنے کے لیے اعمال شریعت ہے. اعمال شریعت کے لیے جو ہے نا, مطلب ہمارے لیے وہ جو ہے نا, مطلب جس کو کہتے ہیں ابدیت چاہیے ہوتی ہے. ابدیت ان معرفت سے حاصل ہوتی ہے, معرفت پھر اس ابدیت سے حاصل, اور ابدیت سے پھر معرفت حاصل. یہ سلسلہ پھر چلتا جاتا ہے چلتا جاتا ہے, تو ظاہر ہے کہیں پہنچے گا نا. یہ اس طرح بات ہوتی ہے. تو ان چیزوں کو ہم لوگ یہ نہ سمجھے کہ ہم ویسے ہی بس جگ مار رہے ہیں نعوذ باللہ من ذالک, نہیں, اس کے فوائد ہیں اور فوائد بہت زیادہ ہیں. ہاں, البتہ ان فوائد کو سمجھنے کے لیے بھی آنکھ کی ضرورت ہے. جو اللہ پاک جب نصیب فرمائے پھر خود ہی پتہ کو چل جاتا ہے. وآخر دعوانا الحمد رب العالمین, ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد رب العالمین برحمتک یا ارحم الراحمین. تو ابھی ہم ذکر کرتے ہیں, اس میں مراقبہ بھی ہوگا انشاءاللہ. لا إله إلا الله, 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 محمد رسول الله. اللهم صل على سيدنا مولانا محمد وبارك وسلم. لا إله إلا هو, 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 ला इलाहा इल्ला हु, 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 अल्लाहु सल्ला अला सय्यिदिना मौलाना मुहम्मद बारक वसल्लम। हक 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 अल्लाह सल्लल्लाहु अलैहि सय्यिदना मौलाना मुहम्मद बारक वसल्लम। अब इंशाल्लाह मुराकबा करेंगे और इसमें हम ये सोचेंगे, तसव्वुर हमारा होगा कि जैसे हम ज़ुबान से अल्लाह अल्लाह करते हैं, इस तरह हमारा दिल भी अल्लाह अल्लाह करता है। तो बस इस तसव्वुर में हम डूब जाएं कि हमारा दिल अल्लाह अल्लाह कर रहा है, और साथ अगर ये हो सके तो ये ज़्यादा बेहतर होगा कि अल्लाह पाक इस वक्त मोहब्बत की नज़र से हमें देख रहे हैं। शुरू फरमा रहे अकबर। हम हर वक़्त अल्लाह पाक के करम के मोहताज हैं, और अल्लाह जल शानों की करम को हासिल करने के लिए दुआ बहुत बड़ा हथियार है। तो हर जो भी दीनी काम होता है वो उसका अहतमाम जो है ना, मतलब दुआ पर होता है। उसकी वजह यह है कि ये एक वसीला बन जाता है दुआ की कबूलियत का। जो काम मतलब इंसान जैसे नमाज पढ़ता है उसके बाद दुआ कर ले, जिक्र कर ले उसके बाद दुआ कर ले, किसी अच्छी मजलिस में बैठे मजलिस को अहतमाम तक पहुँचे तो दुआ कर ली, बुखारी शरीफ का जो दर्स होता है मतलब उसमें भी दुआ होती है। तो इस तरह मतलब ये है कि हर वक्त जो मतलब जिस अच्छे काम का भी अहतमाम हो रहा हो तो उसको दुआ से मतलब उसमें मुकम्मल किया जाता है। तो हम भी अल्हम्दुलिल्लाह हर मजलिस की अहतमाम जो है ना दुआ से करते हैं। हाँ, पर यह हर एक का अपना अपना तरीका होता है। हमारा तरीका ये होता है कि जो दुआएं कुरान की और हदीस शरीफ की दुआएं, उससे हम मतलब इसका अहतमाम करते हैं। अल्फाज भी यानी मकबूल लोगों के हों या जो दुआएँ कबूल हों उनके मतलब जो है अल्फाज हों, उसी में हमारे सारी चीज़ें आ जाती हैं अल्हम्दुलिल्लाह। मैंने तो इतनी गहराई इन दुआओं में देखी है कि हर चीज़ मतलब यह है कि तकरीबन इसमें हमारी ज़रूरत के मुताबिक मांगी गई है। हाँ जी, तो इन दुआओं में इंसान को मशगूल रहना चाहिए। الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب يا حي يا قيوم برحمتك نستغيث أصلح لنا شأننا كله ولا تكلنا لأنفسنا طرفة عين اللهم حسن فرجي ويسر لي أمري اللهم إني أسألك تمام الوضوء وتمام الصلاة وتمام رضوانك وتمام مغفرتك اللهم آتني كتابي بيميني اللهم غشني برحمتك وجنبني عذابك اللهم ثبت قدمي يوم تزل في الأقدام اللهم جنّ مفلحين اللهم افتح أقفال قلوبنا بذكرك وأتمم علينا نعمتك وأسبي علينا من فضلك واجعلنا من عبادك الصالحين اللهم آتني أفضل ما تؤتي عبادك الصالحين اللهم أحيني مسلما ومتني مسلما اللهم عذب الكفرة والقي في قلوبهم الرعب وخالف بين كلمة منزل إليهم رزقك وعذابك اللهم عذب الكفرة على الكتاب والمشركين الذين يشهدون آياتك ويكذبون رسلك ويصدون عن سبيلك ويتعدون حدودك ويدعون معك إلها آخر لا إله إلا أنت تبارك وتعالى عما يقول الظالمون علوا كبيرا اللهم اغفر لنا وللمؤمنين والمؤمنات والمسلمين والمسلمات وأصلحهم وأصلح ذات بينهم وألف بين قلوبهم واجعل في قلوب الإيمان والحكمة وثبتهم على ملة رسولك وأعوذهم أن يشكروا نعمتك التي أنعمت عليهم وأن يوفوا بعهدك الذي عهدتهم عليه وانصرهم على عدوك وعدوهم إلى الحق سبحانك لا إله غيرك اغفر لي ذنبي وأصلح لي عملي إنك تغفر الذنوب لمن تشاء وأنت الغفور الرحيم يا غفار اغفر لي يا تواب تب علي يا رحمن ارحمني يا عفو عني يا رؤوف ربي يا رب أوزيني أن أشكر نعمتك التي أنعمت علي وتوفقني لحسن عبادك يا رب أسألك من خير كل يا رب افتح لي بخير واختم لي بخير وقني السيئات ومن تقي السيئات يوم الدين فقد رحمته وذلك هو الفوز العظيم اللهم لك الحمد كله ولك الشكر كله ولك الملك كله ولك الخلق كله بيدك الخير كله وإليك أرجو الأمر كله أسألك الخير كله وأعوذ بك من الشر كله بسم الله الذي لا إله غيره اللهم عزم أن لها أمة والحزن اللهم بحمدك انصرفت وبذنبي اعترفت اللهم إلهي وإله إبراهيم وإسحاق ويعقوب وإله جبرائيل وميكائيل وإسرافيل أسألك أن تستجيب دعوتي فأنا مصر وتعصمني في ديني فإني مبتلى وتنالي برحمتك فإني مذنب وتنفي عني الفقر فإني متمسكن اللهم إني أسألك بحق السائلين عليك فإن للسائل عليك حقا أيما عبد أمة من أهل البر والبحر تقبلت دعوتهم واستجبت دعوهم أن تشركنا في سالم ما ندعوك فيه وأن تشركهم في سالم ما ندعوك فيه وأن تعافينا وإياهم وأن تقبل منا ومنهم أن تجاوز عنا وعنهم فإننا آمنا بما أنزلت واتبعنا رسوله فاكتبنا مع الشاهدين اللهم آت محمد الوسيلة واجعل في المستفين محبة وفي الآلين درجة وفي المقربين ذكرى اللهم اهدني من عندك وافض علي من فضلك واسبغ علي من رحمتك وانزل علي من بركاتك اللهم اغفر لي وارحمني وتب علي انك انت التواب الرحيم اللهم اني اسالك بحق السائلين عليك فان السائل عليك حقا ايما عبد من البر والبحر تقبلت دعوتهم واستجبت دعوهم تشركنا في سالم ما يدعوك فيه وان تشركهم في سالم ما ندعوك فيه وان تعافينا ويوم تقبل منا منهم وان تجاوز عنا منهم فاننا امنا بما انزلت واتبعنا رسولك فاكتبنا مع الشاهدين اللهم آت محمد الوسيلة واجعل في المستفين محبته في العالين درجة وفي المقربين ذكرى اللهم اهدني من عندك وافض علي من فضلك واسبغ علي من رحمتك وانزل علي من بركاتك اللهم اغفر لي وارحمني وتب علي انك انت التواب الرحيم اللهم اني اسالك توفيق اهل الهدى واعمال اهل اليقين ومناصره اهل التوبه وعزم اهل الصبر وجد اهل الخشيه وطلب اهل الرغبه وتعبد اهل البراء وارفعنا اهل العلم حتى القاك اللهم اني اسالك محافظه تخرجوا لي عنهم معاصيك حتى اعمل بطاعتك ما لم استحق برضاك وحتى اناسك بالتوبه خوفا منك وحتى اخلص لك النسيئه حياء منك وحتى توكل عليك في الامور كلها وسنظن بك سبحان خالق النور اللهم لا تهلكنا فجاء ولا تاخذنا بغتة ولا تغفلنا ولا وسيلة اللهم انس وحشتي في قبري اللهم ارحمني بالقران العظيم واجعل امام ونور وهدى ورحمه اللهم ذكرني منه ما نسيت وعلمني منه ما جهل وزغني تلاوته انا الليل وانا النهار واجعل حجتي يا رب العالمين اللهم انا عبدك وابن عبدك ومن امتك الناصيه بيدك اتقلب في قبضتك واصدق بلقائك واؤمن بوعدك وامرتني فعصيت ونهيتني فاتيت هذا مكان العاجز بك من النار لا اله الا انت سبحانك ظلمت نفسي فاغفر لي انه لا يغفر الذنوب الا انت اللهم لك الحمد وليك المشتكى وبك المستغاث وأنت المستعان ولا حول ولا قوة إلا بالله. اللهم إني أعوذ برضاك من سخطك وبمعافاتك من عقوبتك وأعوذ بك منك لا أحصي ثناء عليك أنت كما أثنيت على نفسي. اللهم إنا نعوذ بك من أن نزل ونزل أو نذل أو نظلم أو يظلم علينا أو نجهل ويجهل علينا أو أذل وأضل وأعوذ بك بنور وجهك الكريم الذي أضاء الله السماوات والشرق والظلمات وأسأله عليهم الدنيا والآخرة أن تحل علي غضبك وتنزل علي سخطك ولك العتبى حتى ترضى ولا حول ولا قوة إلا بك. اللهم واكية كواكية الوليد. اللهم إني أعوذ بك من أمر الشر من السهل والبعير السهول. وتقبل هذه الدعوات في محمد الشريف علي وعبد واسع محمد مصطفى محمد علي محمد شفيع وعبد الماجد مولانا محمد الشريف سليماني مولانا محمد زكريا صوفي محمد اقبال مدني وسيد علي شاه وسيد تسيم وسيد تزيم رحمه الله عليهم وفي حق وجميع المتعلقين وفي حق ابائهم وامهاتهم وجميع المؤمنين والمؤمنات. وصلى الله تعالى سيد الكائنات وكل المخلوقات صلاه تسبيق الايات. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك التواب الرحيم. سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين برحمتك يا ارحم الراحمين.